यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगको आधिकारिकता। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न एमाले सचिवालय बैठक आज बस्दै। तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जोड। राष्ट्रिय सभाको हिउँदे अधिवेशन भोलिदेखि सिंहदरबारमा शुरू हुँदै सम्पूर्ण तयारी पूरा। हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्र लगायतका सामग्री ढुवानीको तयारी शुरू। र द्विपक्षीय सम्बन्ध सुधारका लागि क्यानेडाका प्रधानमन्त्री मार्क कार्नी चीन भ्रमणमा।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको हिजो बसेको बैठकले विशेष महाधिवेशनलाई कानून र विधान सम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अध्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ। हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताउनुभयो। आयोगले उक्त निर्णयपछि कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आयोगको निर्णय आफूहरूको लागि मान्य नहुने भन्दै अदालत जाने प्रतिक्रिया दिनुभएको छ। आयोगले 40% महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधान्त महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई चुनावी प्रतिस्पर्धामा जान सहयोग पुगोस् भन्ने उद्देश्यले नै आचार संहिता जारी गरिने बताउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता 2082 कार्यान्वयनका सम्बन्धमा हिजो काठमाण्डुमा आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै महिनौ अघि मस्यौदा तर्जुमा गरी राजनीतिक दल, संवैधानिक निकाय लगायत सरोकार भएका सरकारी कार्यालयबाट राय सुझाव माग गरी त्यसका आधारमा कार्यान्वयनमा ल्याउने बताउनुभयो। कुनै पनि दल वा उम्मेद्वारलाई नो नट अगेन भनी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्नु आचार संहिता विपरीत हुने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यस्ता व्यक्तिलाई कार्यवाही गरिने बताउनुभयो। निर्वाचन आयुक्त सगुन शमशेर जबराले उम्मेद्वार र उहाँका परिवारका सदस्यको बैंक खाताको पनि अनुगमन गरिने बताउनुभयो। चुनावका क्रममा अनियमित रूपमा आउने धेरै पैसा प्रयोग भयो भन्ने गुनासालाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो। निर्वाचन आयुक्त जबराले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन नै आचार संहिता जारी गरिएकाले उल्लंघन गर्ने उम्मेद्वारलाई स्पष्टीकरण सोधेर उम्मेद्वारी रद्द गर्नेसम्मको कार्यवाहीमा जान सकिने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो। निर्वाचनमा प्लास्टिक जन्य चीजबीजको उपयोग नगरी हरित निर्वाचन गर्ने विषय आचार संहितामा पहिलो पटक राखिएकाले यसतर्फ पनि आयुक्त जबराले राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजो 165 निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। जिल्ला सदरमुकाममा 77 मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका 88% प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्ने गरी व्यवस्था गरिएको छ भने न्याय सेवाका 88 जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ। सरकारले सहकारीमा भएको बेथिती सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिती सम्बन्धी जाँचबुझ आयोग 2082 गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको उपाध्यक्षमा मोहम्मद सफी लाहलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो। सरकारले नेपालमा मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने 36,21,983 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधि मण्डलले भेट गरेको छ। हिजो भएको भेटमा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। घेदुङले यही माघ 5 गते सोनाम लोछारका अवसरमा काठमाण्डुमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या 30,00,000 भन्दा बढ़ी भए पनि जनगणनामा भएको त्रुटिका कारण 17,00,000 हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तबकाबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न आज दिउँसो 1 बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन बहादुर शाहीले जानकारी दिनुभयो। वहाँका अनुसार बैठक ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। एमाले जिल्ला हुँदै प्रदेश कमिटिले सिफारिश गरी पठाएका नाम मध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एकजनालाई उम्मेद्वार बनाउनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन 21 गते तय भएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको हिजो उद्घाटन गर्नुहुँदै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो। राजनैतिक दल र जनता अघि बढ़िसकेकाले अब पनि चुनाव हुन्छ कि हुँदैन भनेर अन्यलमा नबस्न संयोजक दाहालले आग्रह गर्नुभयो। सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 माथिको दफावार छलफलका क्रममा राष्ट्रिय सभा सदस्यहरूले पर्वतारोहण प्रमाणपत्र, हेलिकप्टर प्रयोग र दुर्घटना तथा मृत्युका अवस्थामा प्रमाणपत्र दिने विषय ऐनमा नै स्पष्ट व्यवस्थाका लागि जोड़ दिनुभएको हो। समिति सभापति तुलसा कुमारी दाहालले झुट्टा उद्धार रोक्न उद्धारका लागि हेलिकप्टर ड्रोन प्रयोगलाई कड़ाईका साथ नियमन गर्न तथा प्रविधि मैत्री बनाउन स्पष्ट मापदण्ड सहितको व्यवस्था ल्याउनु पर्नेमा मन्त्रालयलाई निर्देशन समेत दिनुभयो। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हाल चुचुरोमा पुगेर फर्किएपछि दावी भएमा प्रमाणपत्र दिने अभ्यास रहेको तर कानूनमा स्पष्टता नभएको स्वीकार गर्नुभयो। संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन माघ 4 गते भोलि 11 बजेका लागि आह्वान गरिएको छ। संघीय संसद सचिवालयले राष्ट्रिय सभाको अधिवेशन सञ्चालनको तयारी पूरा गरेको जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको राष्ट्रिय सभाको 19 अधिवेशन सञ्चालनको तयारी संघीय संसद सचिवालयले गरिरहेको छ। जेएनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर स्थित संघीय संसद भवन जलेपछि वैकल्पिक रूपमा सिंहदरबारमै रहेको पुरानो राष्ट्रिय सभाको बैठक कक्षमा राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ। गत भदौमा संघीय संसदको अधिवेशन अन्त्य र प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो। राष्ट्रिय सभा सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा भौतिक पूर्वाधार लगायतको तयारी गरिरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
हामीसँग बानेश्वर जलिसके पछाडि हलको अभाव थियो सभाको बैठक बस्नलाई। अहिले प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष जुन थियो उक्त सभाकक्षलाई नै केही सुधार गरेर राष्ट्रिय सभाको बैठक सञ्चालनको लागि तयारी गरिएको अवस्था छ। हामी प्राविधिक पक्षले पनि भौतिक पूर्वाधारको पक्षले पनि तयारी अवस्थामा छौं। बानेश्वरको जस्तो सहजता अलि हुँदैन, स्पेस सानो छ, त्यही पनि हामी उपलब्ध स्थानलाई सकेसम्म व्यवस्थापन गरेर सबै कुरालाई समेट्ने गरी कार्य गरेका छौं।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको मात्रै अधिवेशन आह्वान भएको छ। यो अधिवेशन सभाको 19 नियमित अधिवेशनका रूपमा रहने र नियमित कार्यक्रमहरू नै अगाडि बढ्नेछन्। अधिवेशनमा सभामा विचाराधीन रहेका विधेयक, संसदीय समितिका प्रतिवेदन, सार्वजनिक महत्वका सूचना तथा जनसरोकारका विविध विषयमा सरकारसँग छलफल गर्ने र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउने, समाधान खोज्ने लगायतका काम गर्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता गिरी।
कानून निर्माण चाहिँ संघीय संसदले बनाउने भन्ने हो। एउटा मात्रै सभा हुँदाखेरि अब कानून निर्माणको प्रक्रिया पूर्ण चाहिँ हुँदैन। यद्यपि सभाले गर्न मिल्ने जति सक्ने जति चाहिँ गरेर राख्न मिल्ने अवस्था हुन्छ। अहिले राष्ट्रिय सभामा 5 विधेयकहरू छन् जुन निष्क्रिय भएनन्। 5 विधेयक मध्ये 3 विधेयक समितिमा विचाराधीन छन्, यानि कि समितिमा छलफल पनि भइ नै रहेको छ ती विधेयकहरूमाथि। एउटा विधेयक सैद्धान्तिक छलफल भइसकेको अवस्था छ भने एउटा विधेयक सकिकै अधिवेशनमा राष्ट्रिय सभामा समितिको प्रतिवेदन प्रस्तुत भएर रहेको अवस्था छ। यसरी हेर्दा 5 विधेयक छन्। खास गरी कार्यपालिकाले गरेका कामहरूको निगरानीको सन्दर्भमा सभाका सदस्यहरूले सभामा आफ्ना कुराहरू राख्ने, सरकारको ध्यानाकर्षण गराउने भन्ने भइ नै हाल्छ। केही नीति परीक्षणहरू गर्नुपर्ने अवस्था सिर्जना भएमा सभाले नीति परीक्षणको विषयमा पनि छलफल गर्न सक्छ भने आम नागरिकका समस्याहरू सरकारलाई सुनाउने, समाधान खोज्ने, विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पनि बाँकी छन्, ती प्रतिवेदनहरू पनि सभामा प्रस्तुत हुन सक्छन् नै। त्यसै गरेर विभिन्न संकल्प प्रस्तावहरू, धन्यवादका प्रस्तावहरू अथवा जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू सभामा दर्ता भएर अगाडि बढ्न सक्छन्। सरकारलाई जवाफदेही बनाउन सक्ने अवस्था त्यहाँबाट पनि हुन्छ।
यसअघि पनि प्रतिनिधि सभा विघटन भएको बेला 2077 साल पुछमा पनि राष्ट्रिय सभा बसेर आफ्नो नियमित काम गरेको थियो। राष्ट्रिय सभाको हाल रिक्त हुन लागेको 19 पद मध्ये 18 पदमा माघ 11 गते निर्वाचन हुने र एक पद मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन भएर आएपछि बैठक नियमित रूपमा अगाडि बढ्ने संघीय संसद सचिवालयले जनाएको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
सिन्धुलीको घ्याङलेक गाउँपालिका 2 हायुटार स्थित नेपाल एसबीआई ब्याङ्क लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतान सहित ब्याङ्क लुटपाटमा संलग्न भएको आरोपमा 7 विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ। गत पुस 29 गते राति ब्याङ्क लुटपाट गरिएको थियो। ब्याङ्कको शाखा राखिएको घरका धनी स्याङतानको मुख्य योजनामा ब्याङ्क लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालधोज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका 10 49 भगवत सिंह थापा, घ्याङलेक गाउँपालिका 2 47 चतुर्मान बज्यू, चितवन भरतपुर महानगरपालिका 2 24 शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका 5 23 मिलन गिरी, सोही ठाउँका 19 विवेक मगर, घ्याङलेक गाउँपालिका 2 44 छविलाल स्याङतान र 1 16 बालक रहेका छन्। ब्याङ्कबाट लुटेको 2,68,55,175 नगद समेत प्रहरीले बरामद गरेको छ। नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा 7 प्रदेशबाट गर्ने भएको छ। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि 7 प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता थियो। काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइन मार्फत गर्ने निर्णय गरेको छ। वहाँले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी सहज र प्रविधि मैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताउनुभयो। निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्र लगायतका सामग्री ढुवानीका लागि विभिन्न 13 व्यावसायिक संस्था सूचीकरण गरेको छ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुईवटा फर्म छनौट गरेको छ। आयोगका अनुसार यसरी छनौट भएका व्यावसायिक फर्ममा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रणाली रहेका छन्। आयोगले हेलिकप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि कुनै पनि फर्मले दर्ता गराएका छैनन्। यस्तै ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि 11 फर्म सूचीकरण भएका छन्। आयोगले गत पुष 17 गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको शर्त र वार्षिक औषध कारोबारको आधारमा मूल्यांकन गरी ती सेवा प्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ। नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डुका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना मार्फत महाराजगंज वितरण केन्द्र मार्फतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो। काठमाण्डु उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ। यस्तै भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जोडानका लागि बिजुली कटौती हुन लागेको हो। प्राधिकरणका अनुसार पानी पोखरी फिडर सांग्रिला होटल अगाडि लाजिमपाट पानी पोखरीका विभिन्न क्षेत्र महाराजगंज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म बिजुली कटौती हुनेछ। यस्तै राष्ट्रपति भवन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म बिजुली कटौती हुनेछ। सूचना अनुसार बालुवाटार चुनदेवी पञ्चकन्या आसपासका क्षेत्रमा समेत सोही समयमा बिजुली कटौती हुनेछ। नेपाल बार एसोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको सो मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो। पुष्पलाल मध्य पहाड़ी राजमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा पुल निर्माण शुरू भएको छ। राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको 3 वर्षपछि पुल निर्माण शुरू भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनिया राष्ट्रपति सी चिनफिङ बीच हिजो बेइजिङमा व्यापार पर्यटनदेखि भिसा नियम सम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ। क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको नयाँ रणनीतिक साझेदारी अन्तर्गत ऐतिहासिक सम्झौता भएको भन्दै यसका लागि चिनिया अधिकारीको प्रशंसा गर्नुभयो। सम्झौताले वर्षौंदेखिको कूटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा कर वृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोज्नु भएको हो। सम्झौता अनुसार चीनले क्यानेडेली आगन्तुकहरूलाई बिना भिसा प्रवेश गर्न अनुमति दिनेछ। यसको बदलामा क्यानेडाले 6.1% नयाँ प्राथमिकताको करमा 49,000 चिनिया विद्युतीय सवारी साधन ईभी आयात गर्नेछ। सन् 2018 अमेरिकी पक्राउ पूर्जी आदेशपछि क्यानेडाले हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि र जासूसीको आरोपमा चीनले दुई क्यानेडियालीलाई पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। अफगानिस्तानमा महिला तथा बालबालिकामाथि कुपोषण संकटले गम्भीर असर पुर्याइरहेको विश्व खाद्य संगठनले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस संकटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ। देशमा सन् 2021 तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै गएको छ। सन् 2024 सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग रकम सन् 2025 आधा भन्दा कम भएको छ। आउँदो 12 महिनामा 5,00,000 भन्दा बढ़ी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्नेछन् भने करिब 4,00,000 बालबालिकालाई उपचार आवश्यक पर्ने संगठनले सचेत गराएको छ। अफगानिस्तान अहिले खाद्य असुरक्षा र कुपोषणको गम्भीर संकट भोगिरहेको छ र लाखौं महिला र बालबालिकालाई जीवन रक्षाको लागि तत्काल सहयोग आवश्यक छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा बजेट कार्यान्वयन सामान्यतः सुधारको दिशामा रहेको अर्थ मन्त्रालयले जनाएको छ। यस अवधिमा सरकारको आमदानी र खर्च सामान्य रहे पनि सुधारका संकेतहरू देखिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेले बताउनुभयो।
छ महिनामा कुल राजस्वमा हामी लगभग गत वर्षको भन्दा 2.5% बढेको छ के, तर लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको अवस्था छैन। वार्षिक लक्ष्यको 40% राजस्व वसुली भएको छ। यसरी हेर्दाखेरि यो विषम परिस्थितिमा पनि रिभिन्यू जति उठिया छ त्यसलाई सकारात्मकै मान्न पर्ने अवस्था छ भने अब चालू खर्च चाहिँ केही निराशाजनक छ, त्यसमा थप प्रयास गर्नुपर्ने देखिन्छ।
प्रवक्ता पाण्डेले जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट सरकार र निजी क्षेत्र दुवैलाई करिब 85 अर्ब रूपियाँ क्षति पुर्याए पनि सरकारको राजस्व खातामा गत वर्षको तुलनामा 10 अर्ब रूपियाँ भन्दा बढ़ी रकम थपिएको बताउनुभयो। चालू आर्थिक वर्षको पुष मसान्तसम्म लक्ष्यको करिब 82% अर्थात 5,81,41 करोड़ रूपियाँ राजस्व संकलन भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। पुषसम्म सरकारले 7,11,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। गत आर्थिक वर्षको यही अवधिमा 5,67,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा यस वर्ष 14 अर्ब रूपियाँले राजस्व बढेको छ। पुषमा मात्रै पनि सरकारको राजस्व संकलनको स्थितिमा सुधार देखिएको छ। पुषको अन्तिम दिन बुधबार मात्रै सरकारले 20 अर्ब रूपियाँ राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयमा शुक्रबारदेखि भन्सार जाँच पास परीक्षण इकाई सञ्चालनमा आएको छ। सबै भन्सार कार्यालयहरूमा शुरू गरिएको अनलाइन भ्यालुएसन डाटाबेसलाई थप प्रभावकारी बनाउन इकाई सञ्चालनमा ल्याएको भन्सार जाँच पास परीक्षण कार्यालयका प्रमुख चिरञ्जीवी तिमिल सिन्हाले जानकारी दिनुभयो। भन्सार जाँच पास परीक्षण इकाईको विस्तारले सरकारको राजस्व अभिवृद्धि हुनुका साथै व्यावसायिक वातावरणलाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने भन्सार जाँच पास परीक्षण कार्यालयका प्रमुख तिमिल सिन्हाले बताउनुभयो। यसअघि यस्तो कार्यालय भैरहवा र विराटनगरमा सञ्चालनमा आइसकेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा 7 वर्षपछि जित हात पारेको छ। थाइल्याण्डको बैंकिक स्थित नन्थाबुरी स्टेडियममा जारी साप पुरुष फुटसल च्याम्पियनशीपमा नेपालले शुक्रबार श्रीलंकालाई 2-1 हराएको हो। यो नेपालको 7 वर्षपछिको जित हो। नेपालले अन्तिमपल्ट 14 दिसम्बर 2018 पाकिस्तानलाई 2-1 हराएको थियो। पाकिस्तानको इस्लामाबादमा भएको ट्रायंगल फुटसल सिरिजमा हात पारेको त्यो नै नेपालको अन्तर्राष्ट्रिय फुटसलमा दोस्रो जित थियो। त्यसअघि नेपालले सोही वर्षको फेब्रुअरीमा भएको इन्टरनेशनल सकर फुटसल कपमा टर्कीलाई 9-0 हराएको थियो। त्यसैता भएका खेलमा नेपाल जितविहीन थियो। खेलको 10औं मिनटमा मोहम्मद साजनको गोल मार्फत श्रीलंकाले शुरूआती अग्रता लिएको थियो, तर 5 मिनटपछि नै सरोज तामाङले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए। पहिलो हाफ 1-1 स्थितिमा सकिएको थियो, तर 21औं मिनटमा सरोजले पुनः गोल गर्दै नेपालको जित 2-1 सुनिश्चित गरे। मधेस इलिटले जितसँगै 9 लिटिल फ्लावर प्राइड लीग समाप्त गरेको छ। शुक्रबार सम्पन्न खेलमा मधेसले धनगढ़ी रोयल्सलाई 51 रनले पराजित गरेको हो। यो सँगै मधेसले सान्त्वना जित हात पारेको छ। मधेसले दिएको 144 रनको लक्ष्य पछ्याएको धनगढ़ीले निर्धारित 11 ओभरमा 3 विकेट गुमाउँदै 92 रन मात्र बनाउन सक्यो। त्यसअघि फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेसले निर्धारित 11 ओभरमा 6 विकेट गुमाउँदै 143 रन बनायो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज तराईका केही स्थानमा हुस्सू तथा कुहिरो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 देखि 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:32 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगको आधिकारिकता। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न एमाले सचिवालय बैठक आज बस्दै। तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जोड़। राष्ट्रिय सभाको हिउँदे अधिवेशन भोलिदेखि सिंहदरबारमा शुरू हुँदै सम्पूर्ण तयारी पूरा। हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्र लगायतका सामग्री ढुवानीको तयारी शुरू। र द्विपक्षीय सम्बन्ध सुधारका लागि क्यानेडाका प्रधानमन्त्री मार्क कार्नी चीन भ्रमणमा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।